नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रेया नेपाल। आज मिति 2081 साल वैशाख 23 गते आइतबार, वैशाख कृष्ण पक्ष द्वादशी तिथि। तदनुसार मे महिनाको 5 तारीक सन् 2024, नेपाल सम्मत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। जापानका विदेश मन्त्री आज आउनुहुँदै साझेदारी वृद्धिमा सहयोग शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। जापानका विदेश मन्त्री कामी कावायोको आइतबार औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु हुँदैछ। जापानबाट नेपालमा सन् 2019 छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो। सन् 2019 जापानका तत्कालीन विदेश मन्त्री तारो कोनोले नेपालको दुई दिने भ्रमण गर्नुभएको थियो। उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको निमन्त्रणामा जापानका विदेश मन्त्री योको नेपाल भ्रमणमा आउन लाग्नु भएको हो। उहाँले आज उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुनेछ। साथै परराष्ट्र मन्त्री श्रेष्ठ सहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेश मन्त्री योको सहितको जापानको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको प्रवक्ता अमृत बहादुर राईले बताउनुभयो। त्यस क्रममा दुई देश बीचको आपसी सम्बन्ध विस्तारसँगै आगामी साझेदारीलाई वृद्धि गर्न थप केही सम्झौता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। वहाँ आज साँझ नै स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको छ। जापानको प्रभावशाली नेतृत्वका रूपमा उदाउनु भएकै विदेश मन्त्री योको जापानको तेस्रो महिला विदेश मन्त्री हुनुहुन्छ। सन् 2007 तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको सरकारमा वहाँ पहिलो पटक लैंगिक समानता तथा सामाजिक मामिला राज्य मन्त्री हुनुभएको थियो। त्यसपछि सन् 2008 यासुओ फुकादा प्रधानमन्त्री हुँदा सार्वजनिक तथ्याङ्क व्यवस्थापन तथा राष्ट्रिय अभिलेखालय मन्त्री हुनुभयो। त्यसपछि सिन्जो आबेकै दोस्रो कार्यकालको सरकारमा उहाँले चार पटक सन् 2020 प्रधानमन्त्री योसुहिदे सुगाको कार्यकालमा एक गरी पाँच पटकसम्म न्यायमन्त्रीको पदभार सम्हाल्नुभयो। सन् 2021 नयाँ प्रधानमन्त्री फुमियो किसिदाको कार्यकाल शुरू भए यता उहाँ गत वर्ष जापानको विदेश मन्त्रीमा नियुक्त हुनुभएको हो। नेपाल जापान सुसम्बन्धको शुरूआत 81 शताब्दीको अन्त्यतिर शुरू भएको मानिन्छ। सन् 1956 सेप्टेम्बर 1 दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसैता दुई देशबीचको सम्बन्ध मित्रता सद्भावना र सहयोगको आदान प्रदान हुँदै आएको छ। नेपालले सन् 1965 टोकियोमा आफ्नो दूतावास स्थापना गरेपछि जापानले 1967 काठमाण्डुमा दूतावास स्थापना गरेको थियो। नेपालको ओसाकामा मानार्थ महावाणिज्य दूतावास रहेको छ। जापानका विदेश मन्त्री आज आउनुहुँदै साझेदारी वृद्धिमा सहयोग गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सगरमाथा लगायत हिमाल चढ़ने क्रममा फोहोर थुप्रिरहेको खबर आइरहेका बेला सर्वोच्च अदालतले आरोहीलाई नै सरसफाईका लागि जिम्मेवार बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधानमल्ल र सुषमालता माथेमाको संयुक्त इजलासले रोयल्टीका नाममा जथाभावी आरोहणको अनुमति दिन नहुने आदेश पनि गरेको छ। हिमाल चढ़न लैजाने कम्पनी गाइड साथमा जाने सहयोगीहरू आरोहीलाई समेत कड़ा मापदण्ड बनाई फोहोर फिर्ता ल्याउन र व्यवस्थापनमा यथोचित सतर्कता सहित जिम्मेवार बन्न बनाउन भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर छ। सर्वोच्चले आदेशमा भनेको छ, नेपालमा सगरमाथा सहित 414 हिमाल आरोहणका लागि अनुमति दिने गरिएको छ। वर्तमान अवस्थामा जलवायु परिवर्तनको प्रभाव बढ़िरहेकाले हिमाल आरोहणका लागि जथाभावी स्वीकृति दिन नहुने पनि सर्वोच्चले आदेशमा व्याख्या गरेको छ। हिमालको सामर्थ्यको विषयलाई सर्वोच्चले मानवीकरण गरेर हिमालकै भाषा पनि आदेशमा प्रयोग गरेको छ। मेरो सामर्थ्य भन्दा बढ़ी खेप्न नसक्ने पाइलाले मेरो छाती छिचोली रहेको छ। पर्वतारोहीको फोहोर र शवहरूले मेरो आत्मा छिया छिया पारेका छन्। सहनै नसक्ने अवस्थामा छु म। तीव्र रूपमा पग्लिरहेका कारण मेरो रूप समेत परिवर्तन भई म कालो पत्थरमा परिणत हुँदै गइरहेको छु। आदेशमा लेखिएको छ यो प्रक्रिया जारी भइरहे अझ दर्दनाक अवस्था पैदा हुन्छ। हामी त्यो हेरिरहन सक्दैनौ। सर्वोच्चको परमादेश हिमाल चढ्नेले नै फोहोर फिर्ता ल्याउने नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनु भएको छ। माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा हिजो सम्बोधन गर्नुहुँदै वहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दावी गर्नुभयो। प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सरकार ढाल्न प्रयास गरेको सम्बन्धी प्राप्त भएका सूचना बैठकलाई जानकारी गराउनु भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो। प्रतिपक्षी दलले सरकार ढाल्न प्रयास जारी राखेको र कहाँको कोसँग छलफल गर्नुभयो भन्ने सबै सूचना प्राप्त भएको कुरा प्रधानमन्त्रीले जानकारी गराउनु भएको बताउँदै पौडेलले अहिले भर्खरै सत्ता समीकरण तलमाथि हुने अवस्था छैन, सत्ता समीकरण फेरबदल हुने अवस्था देखिँदैन, यो सत्ता साझेदार समीकरण पाँचै वर्ष जान्छ भन्नुभयो। प्रतिपक्षमा पुगेको दल सधैँ सरकार ढाल्ने र बनाउने काममा मात्रै लाग्नु ठिक नभएको धारणा राख्दै प्रधानमन्त्रीले अब संसद बैठक सुचारू गर्न विपक्षी दलसँग संवाद गरेपछि सबै ठिकठाक हुने जानकारी दिएको सचिव पौडेलले बताउनुभयो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव लिन राखिएको बैठकमा प्रधानमन्त्रीले आर्थिक संकटका कारण ठूलो बजेट ल्याउन नसकिने जानकारी पनि गराउनु भएको थियो। सत्ता समीकरण फेरबदल हुने अवस्था छैन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। कहाँ अड्किरहेछ वैदेशिक रोजगारको जापान गन्तव्य शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। देशमा पर्याप्त रोजगार छैन, नेपाली युवाहरू चाहेर वा नचाहेरै भए पनि विदेशी भूमिमा पुग्न बाध्य छन्। नेपालीहरूलाई सुरक्षित, भरपर्दो र व्यवस्थित रूपमा विदेशी भूमिमा श्रम गर्न पठाउनका लागि राज्यका विभिन्न निकायहरू त्यसैका लागि क्रियाशील छन्। विदेश जानु नै छ भने आकर्षक तलब पाउने र शक्तिशाली देशमा जाउँ भन्ने कसको चाहना हुँदैन, तर नेपाली युवाहरूको त्यही चाहनालाई नेपाल सरकारले वर्षौंदेखि गाँठो पारेर राखेको छ। श्रमिकहरूलाई आकर्षक तलब दिने शक्तिशाली देश मध्येको एक हो जापान, तर नेपाल सरकारले विगत लामो समयदेखि जापान पठाउने नेपाली श्रमिकहरूको नीतिगत प्रयासको गाँठो फुकाएको छैन। कसिएको गाँठो नफुकाउँदा श्रमिकहरू खाड़ी मुलुकमा पुग्न बाध्य छन्। सरकारले संस्थागत रूपमा श्रमिकहरू पठाउने पहल नगर्दा विभिन्न व्यक्ति र कन्सल्टेन्सीहरूले महँगो शुल्क लिएर विद्यार्थी भिसामा जापान पठाउने गरेका छन्। कन्सल्टेन्सी मार्फत पढ़नका लागि भनेर जापान पुगे पनि उनीहरू अन्तत श्रम गर्न बाध्य छन्। वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सरकारी निकायसहित नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायत निकायहरू सुरक्षित रूपमा नेपाली युवाहरूलाई विदेश पठाउने मामिलामा सक्रिय रहेका छन्। कहाँ अड्किरहेछ वैदेशिक रोजगारको जापान गन्तव्य, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको हो। डेन्टल सर्जन डाक्टर क्रिस्टिना प्रधानको उच्च शिक्षा पढ़ने क्रममा शुरूको रोजाई नै दन्त चिकित्सा परेको थियो। त्यही विषयमा अध्ययन गरेकी उनी हाल समाज डेन्टल हस्पिटलमा कार्यरत छिन्। उनी पीपल्स डेन्टल कलेजको आठौं ब्याचकी विद्यार्थी हुन्। रातको समयमा ड्यूटी नपर्ने र रोजगारीका अवसर पनि बढ़ी हुने भएकाले आफ्नो रोजाईमा दन्त चिकित्सा परेको उनी बताउँछिन्। रातभरि ड्यूटी गर्नुपर्ने अरू रोजगारी जस्तै निश्चित अवधिसम्म खटिए हुने, बचेको समय परिवारसँग बिताउन पाइने भनेर मैले दन्त चिकित्सा रोजेकी हुँ, उनी भन्छिन्। चिकित्सा उनी भन्छिन् निश्चित समयभित्र गरिने कामले परिवारमा खुशी छाउने र पेशागत रूपमा पनि सफल हुन सकिने उनको बुझाइ छ। पाँच वर्ष कोर्स सकिने बित्तिकै जागिर पाइने र आफैले डेन्टल क्लिनिक खोल्न पनि सकिने भएकाले महिलाहरूको रोजाइमा दन्त चिकित्सा पर्ने गरेको क्रिस्टिना बताउँछिन्। पछिल्लो समय स्वदेशमा मात्र नभएर विदेशमा पनि सहजै रोजगारीका अवसर प्राप्त गर्न सकिने र थप शिक्षा हासिलका लागि पनि सहज हुने भएकाले यो विषयमा आकर्षण बढ़िरहेको उनी ठान्छिन्। दन्त चिकित्सकमा 75% महिला नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। भद्रगोल छ खेलकुद क्षेत्र, प्रशिक्षक नै छैनन् 24 जिल्लामा, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर बनाएको छ। देशको खेलकुद क्षेत्र भद्रगोल बनेको छ। 24 जिल्लामा राष्ट्रिय खेलकुद परिषद राखेपका प्रशिक्षक नै छैनन्, बरू पहुँचका आधारमा एकै जिल्लामा एकै खेलका 16 जनासम्म प्रशिक्षक जागिर खाइरहेका छन्। प्रशिक्षक नहुँदा खेलाड़ी उत्पादनमै समस्या देखिएको छ। प्रशिक्षक मात्र होइन, दुई दर्जन जिल्लामा राखेपको प्रशासनिक नेतृत्व पनि छैन। एथलेटिक प्रशिक्षक हरिबहादुर रोकाया भन्नुहुन्छ, जुम्लामा 3 प्रशिक्षकको दरबन्दी छ तर एथलेटिक्सका प्रशिक्षक नै छैनन्। 2052 जुम्लाका प्रशिक्षकका रूपमा कार्यरत थिए, अहिले अवकाश भएको छु तर अन्य प्रशिक्षकको व्यवस्था नभएका कारण आफै स्वयंसेवकका रूपमा खटिएको छु। यहाँ सबै खेलको प्रशिक्षकको अभाव छ। विकट जिल्लामा कोही पनि प्रशिक्षक आउन चाहँदैनन्, आए पनि लामो समय टिक्दैनन्। राखेपले पनि चासो दिएको छैन, अहिले खेलाड़ीको विचल्ली नै छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ भन्नुहुन्छ, सबै जिम्मा प्रदेश र जिल्ला खेलकुद समितिलाई दिएका छौं, समायोजन नहुँदासम्म साबिक जो जहाँ कार्यरत छन् उनीहरूलाई सोही स्थानमा काम गर्न निर्देशन दिएका छौं। कर्मचारी खटनपटनको काम प्रदेश र जिल्लाले हेर्छन् र तलबका लागि हामीलाई सिफारिश गर्ने हो। कुनै जिल्लामा बढ़ी प्रशिक्षक र कतै कम छन् भने उनीहरूको समायोजन गर्ने जिम्मा प्रदेशकै हो। खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ भन्नुहुन्छ, कर्मचारी समायोजनकै लागि ऐन संशोधन अगाडि बढ़ेको छ। खेलकुदसँग सम्बन्धित सहित सरकारवालाको सुझाव लिएका छौं। कति समायोजनको काम प्रदेशले पनि अघि बढ़ाएका छन् तर ठोस काम हुन सकेको छैन, त्यसैले ऐन संशोधन हुनु नै पर्छ। चाँडै नै संशोधन गर्नेछौ, मस्यौदा तयार भएपछि सरकारवालासँग थप सुझाव लिन्छौ, ऐनलाई व्यवस्थित गर्छौ, खेलकुदमा राजनैतिक हस्तक्षेप अन्त्य गर्न लाग्छौ, नियुक्तिमा मापदण्ड बनाउँछौ। कर्मचारीले खेल नै नबुझेको हुँदा समस्या भयो, धेरै गाह्रो छ तर नीतिगत सुधार गर्छौ। भद्रगोल छ खेलकुद क्षेत्र, प्रशिक्षक नै छैनन् 24 जिल्लामा, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो, तर शनिबार पनि एमाले आनाकानी गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएको लगायत कारण देखाउँदै विश्वासको मत दिन आनाकानी गरेका हुन्। शनिबार पनि उस्तै कारण बताएर उनी बिहानै काठमाण्डु हिँडेका थिए। आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढ़ेको छ। नेता रावलले छलफल नभएको दावी गरे पनि एमालेका प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल उपस्थित सत्ता गठबन्धनको वैशाख 18 बैठकले मुख्यमन्त्रीले 21 गते विश्वासको मत लिने निर्णय गरेको थियो। यही वैशाख 6 नियुक्त हुनुभएका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन अझै 2 साताको समय छ, तर पहिलो चरणमा मुख्यमन्त्रीमा दावी पेश गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यस अगावै विश्वासको मत लिने तयारी उहाँले गर्नुभएको थियो, तर एमालेको असहयोगपछि उहाँको प्रयास विफल भएको छ। सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारी निकायले अनियमित किसिमले खर्च गर्दा गत दुई वर्षमा मात्रै 57 अर्ब असूल उपर गर्नुपर्ने बेरुजू थपिए पनि कुन निकायबाट के कति असूल भयो र कुन कुन निकायबाट असूल हुन बाँकी छ भन्ने बारेमा स्पष्ट जानकारी छैन। यसले गर्दा राज्य कोषको अरबौं रूपियाँको अवस्था अज्ञात रहने र असूल उपर गर्ने भूमिकामा रहने लेखा उत्तरदायी अधिकारीहरूले पनि असूल उपर गर्नेतर्फ खासै पहल नगर्ने प्रवृत्ति देखिँदै आएको छ। यस्तो प्रवृत्तिले भ्रष्टाचार र अनियमिततालाई संस्थागत गरेको छ। यस्ता विषयले सुशासनलाई गम्भीर चुनौती समेत दिएको छ। सरकारी निकायमा आर्थिक अराजकता कायमै असूल उपर गर्नुपर्ने 57 अर्बको छैन अत्तोपत्त। एक वर्षमा 27 अर्ब असूल गर्नु हुनुपर्नेमा 44 करोड़ मात्रै बाँकी खै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। वेकेसिन विज्ञापन र सन्देश
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। नागरिक दैनिकले विश्वकपको अग्नि परीक्षा शीर्षकमा सम्पादकीय छापेको छ। नेपाली टोलीका कमजोरी प्रत्यक्ष रूपमा खेलाड़ी मात्र होइनन्, प्रशिक्षक र नेपाल क्रिकेट संज्ञान समेतका कमजोरी हुन् जसलाई ढाकछोप गर्न मिल्दैन भन्दै नागरिक दैनिकले सम्पादकीय छापेको छ। गोर्खापत्र दैनिकले डढेलोको दुष्परिणाम शीर्षकमा सम्पादकीय बनाएको छ। आगलागी झुपड़ी त डेड घड़ी भद्रा भन्ने लोकोक्ति समाजमा निकै प्रचलित छ। आगो लागिसकेपछि नियन्त्रणमा आवश्यक उपाय अपनाउन कति पनि ढिला गर्न नहुने यसको तात्पर्य भए पनि सम्बन्धित निकायहरूले तदारूकता नदेखाउँदा परिणाम गम्भीर हुने गरेको छ। त्यसो त वन जंगलमा डढेलो लगाउनेलाई कानूनी कार्यवाही हुने व्यवस्था वन ऐन 2076 उल्लेख छ। राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असूल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था भए पनि अहिलेसम्म दोषीलाई कानूनी दायरामा पाइएको छैन। डढेलोको दुष्परिणाम शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले निर्माण क्षेत्रमा उदाहरणीय महिला शीर्षकमा सम्पादकीय छापेको छ। निर्माण क्षेत्रमा संलग्न महिलाको प्रगति जे जति भइरहेको छ त्यो उनीहरूको आफ्नै बलबुतामा सम्भव भएको हो, त्यसमा राज्यले पनि साथ दिन सक्ने हो भने उनीहरूलाई अझ अघि बढ़न सहज हुन्छ। निर्माण क्षेत्रमा उदाहरणीय महिला शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी प्रसंगहरू। अझै खण्डहर छ खारापानी शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। चर्चित उखानलाई विश्वास मान्ने हो भने 12 वर्षमा खोलो फर्किन्छ, तर कास्कीको माछापुछ्रे गाउँपालिका दुईको खारा पानीका लागि यो उखान अपवाद हो। 2069 वैशाख 23 गते बिहान आएको सेती नदीको बाढ़ीले खारा पानी बजारलाई बगर बनाउनका साथै 65 जनाको ज्यान लिएको थियो। सो घटनापछि बजार पुननिर्माण भएको छैन, खारा पानी अझै खण्डहर छ। त्यहाँ बनाइएको स्मृति पार्क झाड़ीले छोपिएको छ। अहिलेसम्म नदी छेउमा ग्याबिन र जग्गा सम्याउने बाहेकका काम भएका छैनन्। घटना लगत्तै तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र नेकपा माओवादीका तत्कालीन अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि खारा पानी पुगेर चाँडै बजारलाई पहिलेकै अवस्थामा ल्याउने आश्वासन दिनुभएको थियो। बाढ़ीमा श्रीमती गुमाउनुभएका सन्तोष गुरूङले त्यो आश्वासन बिर्सिनु भएको छैन, अझै खण्डहर छ खारा पानी। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको हो। सन् 2024 को पछिल्लो महिना अप्रेलमा विभिन्न देशबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या 13% बढ़ेको छ। अप्रेल महिनामा कुल 1,11,376 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन्। यो संख्या गत वर्षको सोही महिनाभन्दा बढ़ी हो। गत वर्षको अप्रेलमा जम्मा 98,773 जना मात्र पर्यटक नेपाल आएका थिए। अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या मार्च महिनाको तुलनामा भने अझ न्यून हो। पर्यटक आगमन उत्साहजनक, एक महिनामा 1,11,376 जना भित्रिए, राजधानी दैनिकले भित्री पृष्ठमा छापेको छ। एसियाली विकास बैंक एडीबीले जलवायु परिवर्तनको असरसँग जुझ्न नेपाललाई थप सहयोग गर्ने भएको छ। एडीबीको 57 वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी पुग्नुभएका अर्थ सचिव मधु कुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडीबी अध्यक्षले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुझ्न सहयोग बढ़ाउने प्रस्ताव सचिव मरासिनीले गर्नुभएको थियो। एडीबीले जलवायु परिवर्तनको असरसँग जुझ्न सहयोग बढ़ाउने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। नयाँ पत्रिका दैनिकले नै भित्री पृष्ठमा लगानी बढ़दै पूँजी निर्माण घट्दै शीर्षकमा पनि खबर छापेको छ। भित्री पृष्ठमा नेपालमा सार्वजनिक तथा निजी क्षेत्रबाट हुने लगानी खर्च बढ़दै गए पनि त्यसको तुलनामा पूँजी निर्माण हुन नसकेको देखिएको छ। पछिल्ला 5 वर्ष यता पूँजी निर्माण दर निरन्तर ओह्रालो लागेको देखिन्छ। 5 वर्षमा सरकारी खर्चको आकार 21% बढ़ेको छ। बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको आकार 55% वृद्धि भएको छ। यो अवधिमा कुल राष्ट्रिय उत्पादन जीडीपी झण्डै 45% बढ़ेको छ, तर यसरी लगानी बढ़दै गएको भए पनि पूँजी निर्माण दर भने करिब 6% बिन्दुले घटेको देखिन्छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। र सम्भाव्यताको 11 वर्षपछि दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ड्रिलिङ गरिँदै शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। दैलेखमा खानी तथा भूगर्भ विभागले अध्ययन शुरू गरेको 41 वर्षपछि पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ शुरू हुँदैछ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भैरवी गाउँपालिका एक जलजलेमा पेट्रोलियम अन्वेषणको काम भइरहेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आइतबार 6 महिनाभित्र नतिजा दिने गरी अन्वेषणका लागि ड्रिलिङको उद्घाटन गर्दै हुनुहुन्छ। यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।